سورہ ابراہیم پڑھتے ہیں، مکہ کے آخری دور کی سورتوں کا سا انداز ہے اور اکثر سورتوں کے ناموں کی طرح علامت کے طور پر ہے، یعنی اس میں حضرت ابراہیم کی کوئی لائف ہسٹری بیان نہیں ہوئی بلکہ یہ صرف علامتی نام ہے۔ تو شروع کرتے ہیں بسم اللہ الرحمن الرحیم۔ الف لام را، کتاب انزلناه الیک لتخرج الناس من الظلمات الی النور۔ الف لام را، اے محمد صلی اللہ علیہ وسلم، یہ ایک کتاب ہے جس کو ہم نے تمہاری طرف نازل کیا ہے تاکہ تم لوگوں کو تاریکیوں سے نکال کر روشنی میں لاؤ۔ تاریکیاں کون سی ہیں؟ اندھیرے کون سے ہیں؟ کفر کے اندھیرے ہیں، شرک کے اندھیرے ہیں، بدعمالیاں ہیں، گمراہیاں ہیں، توہمات ہیں، جہالت ہے۔ اللہ ہمیں ان اندھیروں سے نکالنا چاہتے ہیں اور اندھیروں میں وہ رہنا چاہتے ہیں جو اندھیروں کے عادی ہو گئے، جنہیں روشنی کا پتہ ہی نہیں، اور اندھیروں میں چلنے والے ٹھوکرے کھاتے ہیں، گرتے پڑتے ہیں، کبھی منزل کو نہیں پہنچ سکتے۔ اور ہم نے اگر دنیا اور آخرت کو سنوارنا ہے تو ہمیں روشنی چاہیے، اور ہم یہ دیکھتے ہیں کہ اندھیرے میں رہنے والوں کو دامن پر لگے دھبے نظر نہیں آتے، اور یہی وجہ ہے کہ ہمیں گناہ محسوس نہیں ہوتا۔ جنتوں کو پانے کے لیے روشنی چاہیے، اور یہ روشنی واحد یہ کتاب ہے قرآن، اور اس قرآن کو پڑھنے کے لیے جب تک ہم اپنی ساری ضروریات اور خواہشات میں اس کو سب سے اوپر نہیں رکھیں گے ہم اس سے فائدہ نہیں اٹھا سکتے۔ تو قرآن تو مجھے اور آپ کو روشنی دیتا ہے، مجھے اور آپ کو روشن خیال بناتا ہے۔ اللہ تعالیٰ فرماتے ہیں ان کے رب کی توفیق سے اس خدا کے رستے پر جو زبردست اور اپنی ذات میں آپ محمود ہے اور زمین اور آسمانوں کی ساری موجودات کا مالک ہے، اور سخت تباہ کن سزا ہے قبول حق سے انکار کرنے والوں کے لیے جو دنیا کی زندگی کو آخرت پر ترجیح دیتے ہیں۔ دعا کریں اللہ ہمیں اس دنیا کے پیچھے گمراہ نہ کرے۔ دنیا سے محبت اس وقت بربادی کا ذریعہ بن جاتی ہے جب وہ اللہ کی محبت کے مقابلے میں آ جاتی ہے۔ جو لوگ اللہ کے راستے سے لوگوں کو روک رہے ہیں اور چاہتے ہیں کہ یہ راستہ ان کی خواہشات کے مطابق ٹیڑھا ہو جائے، یہ لوگ گمراہی میں بہت دور نکل گئے۔ ہم نے اپنا پیغام دینے کے لیے جب بھی کوئی رسول بھیجا ہے، اس نے اپنی قوم ہی کی زبان میں پیغام دیا تاکہ وہ انہیں اچھی طرح کھول کر بات سمجھائے، اور یہ بات تو ہم جانتے ہیں کہ ہمیں اپنی زبان میں ہی بات کی صحیح سمجھ میں آتی ہے۔ کوئی فرینچ میں کتنا اچھا لیکچر کیوں نہ دے، جب ہمیں اس سے سمجھ نہیں آتا تو ہمیں اس سے کیا حاصل۔ ہمارے والد اللہ تعالیٰ انہیں غریق رحمت کرے ایک بات بولا کرتے تھے کہ آپ کر مویوں بچہ فارسیاں کر گالے، جے تو پتر پانی منگدا پر دیندی پیالے۔ یعنی ایک بچہ جو ہے وہ آپ فارسی میں پانی کو آپ کہتے ہیں، وہ آپ کہتا رہا اور ماں سمجھ ہی نہ سکی، اور پھر جب ماں کو سمجھ آئی تو بچہ جان کی بازی ہار چکا تھا۔ تو ماں نے کہا ہے بچے تو آپ نہ کہتا، تو پانی مانگتا مجھ سے تو میں تمہیں بھر بھر کر پیالے دیتی۔ تو یہی آج حال ہم نے قرآن کے ساتھ کیا کہ ہم قرآن پڑھتے ہیں، محبتوں سے پڑھتے ہیں، ایک قرآن کے بعد دوسرا قرآن اور پھر تیسرا قرآن ختم کرتے ہیں، لیکن ہم نہیں جانتے ہمارا رب ہم سے کیا تقاضا کر رہا ہے۔ ہم پڑھتے جاتے ہیں ولا یغتب بعضکم بعضا، کوئی تم میں سے کسی کی غیبت نہ کرے، اور پھر غیبت کرتے جاتے ہیں۔ سود کی حرمت کا قانون پڑھتے ہیں اور سود لیتے اور دیتے ہیں۔ ہم قرآن نہیں سمجھتے کہ قرآن ہم سے کیا تقاضا کر رہا ہے۔ اپنی زبان میں اس کو سمجھیں، عربی کو سمجھیں، اور پھر اس کے بعد اس کو اپنے الفاظ میں اس کو سمجھنے کی کوشش کریں۔ اللہ تعالیٰ فرماتے ہیں پھر اللہ جسے چاہتا ہے بھٹکا دیتا ہے، اور جسے چاہتا ہے ہدایت بخشتا ہے، وہ بالا دست اور حکیم ہے۔ ہم اس سے پہلے موسیٰ کو بھی اپنی نشانیوں کے ساتھ بھیج چکے ہیں، اسے بھی ہم نے حکم دیا تھا کہ اپنی قوم کو تاریکیوں سے نکال کر روشنی میں لا۔ ہمیشہ انبیاء کے آنے کا مقصد، کتاب کے آنے کا مقصد یہی ہے کہ تاریکیوں سے ان لوگ نکلیں، روشنی میں آئیں۔ اور اگر اس قرآن کے ہوتے ہوئے، کتاب کے ہوتے ہوئے ہم تاریکی میں پڑے رہیں تو اس کا مطلب ہے کہ ہم نے اس قرآن کو کھولا ہی نہیں، سمجھا ہی نہیں۔ اور اللہ تعالیٰ فرماتے ہیں اور انہیں تاریخ الہی کے سبق آموز واقعات سنا کر نصیحت کر، ان واقعات میں بڑی نشانیاں ہیں ہر اس شخص کے لیے جو صبر اور شکر کرنے والا ہو۔ بس سمجھ جائیے کہ ایمان کے دو حصے ہیں، آدھا ایمان صبر ہے اور آدھا شکر، اور ہر نیکی کی بنیاد صبر ہے۔ صبر کے بغیر کوئی نیکی ہو نہیں سکتی۔ اللہ ہمیں صبر شکر کرنے والا بنا دے. یاد کرو جب موسیٰ نے اپنی قوم سے کہا اللہ کے اس احسان کو یاد کرو جو اس نے تم پر کیا ہے, اس نے تم کو فرعون والوں سے چھڑایا جو تم کو سخت تکلیفیں دیتے تھے, تمہارے لڑکوں کو قتل کر ڈالتے تھے اور تمہاری عورتوں کو زندہ بچا رکھتے تھے, اس میں تمہارے رب کی طرف سے تمہاری بڑی آزمائش تھی. اور یاد رکھو تمہارے رب نے خبردار کر دیا تھا کہ اگر شکر گزار بنو گے تو میں تم کو اور زیادہ نوازوں گا. لئن شکرتم لأزیدنکم, اس آیت کو انڈر لائن کر لیجئے کہ اگر تم شکر ادا کرو گے تو میں ضرور بس ضرور تمہیں بڑھا کر دوں گا. دنیا کی ہر نعمت شکر سے بھر جاتی ہے. اور پیارے نبی فرماتے ہیں جو انسان کا شکر ادا نہیں کرتا وہ اللہ کا شکر بھی ادا نہیں کرتا. تو انسانوں کے شکر گزار بھی ہوں اور اللہ کے شکر گزار بھی ہوں. ہم عورتیں خاص طور پر, پیارے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں, یہ بخاری کی حدیث ہے کہ مجھے جہنم دکھلائی گئی, اس میں عورتیں زیادہ تھیں جو کفر کرتی ہیں. صحابہ نے کہا کیا وہ اللہ کا کفر کرتی ہیں؟ فرمایا نہیں, وہ خاوند کی ناشکری کرتی ہیں اور احسان فراموش ہوتی ہیں. اگر تم کسی عورت سے عمر بھر بھلائی کرو پھر وہ تم سے کوئی ناگوار بات دیکھے گی تو کہہ دے گی کہ میں نے تو تم سے کوئی بھلائی دیکھی ہی نہیں. تو اپنا رویہ تبدیل کریں, اپنے شوہروں کا شکر ادا کریں, اپنے بچوں کا شکر ادا کریں, اپنے ساتھیوں کا شکر ادا کرنے والے ہوں, اپنے والدین کا شکر ادا کرنے والے ہوں, اپنے اساتذہ کا شکر ادا کرنے والے ہوں. ہم کسی کو کوئی اچھا تحفہ دیتے ہیں, کوئی اچھا جوڑا دیتے ہیں اور پھر آپ دیکھیں کہ اس نے اس جوڑے کو ڈسٹر بنایا ہوا ہے یا پوچا بنایا ہوا ہے تو آپ کو کیسا لگے گا, کتنا دکھ ہوگا. تو ہم اللہ کی دیوی نعمتوں کے ساتھ ایسا ہی حشر کرتے ہیں. اللہ نے اتنی قیمتی قیمتی نعمتیں مجھے اور آپ کو, آنکھیں, کان, ہاتھ, پاؤں, دل, دماغ دیا ہے, لیکن اس کو جس راہ میں استعمال کرنا چاہیے اس کے برخلاف انتہائی گھٹیا چیزوں میں ہم اسے استعمال کر رہے ہیں. ابو حازم ایک تابعی ہیں, ان سے ان کے شاگرد پوچھتے ہیں کہ شکر کے بارے میں بتائیے. تو انہوں نے فرمایا ہمارے ایک ایک عضو کا شکر ہمارے اوپر واجب ہے. تو انہوں نے پوچھا کہ آنکھوں کا شکر کیا ہے؟ تو فرمایا کہ اگر آپ ان سے بھلائی دیکھتے ہیں تو اس کا اظہار کریں اور اگر برائی دیکھتے ہیں تو اس پر پردہ ڈال دیں. اللہ ہمیں ایسا شکر کرنے والا بنا دے. پھر انہوں نے پوچھا کہ کانوں کا شکر کیا ہے؟ تو آپ نے فرمایا اگر کوئی اچھی بات سنے تو اسے یاد کر لیں اور بری بات سنیں تو اسے بھلا دیں, یہ کانوں کا شکر ہے. اور ہاتھوں کا شکر کیا ہے؟ یہ کہ آپ اس کے ذریعے کوئی ایسی چیز نہ اٹھائیں جو آپ کی نہیں ہے, اور یہ کہ اللہ کے حقوق میں سے کوئی حق ان ہاتھوں کے ساتھ روک نہ رکھیں. یعنی جو حق اللہ نے عائد کیے ہیں یہ ہاتھ ان حقوق کو ادا کرنے سے نہ رکیں. پھر فرماتے ہیں اپنے شاگرد سے کہ یہ بھول نہ جانا, جو شخص اپنے شکر کو صرف زبان تک محدود رکھتا ہے, اللہ تیرا بڑا شکر ہے, بڑا شکر ہے, صرف زبان تک محدود رکھتا ہے اور دوسرے اعضاء اور دل کو اس میں شامل نہیں کرتا, اس کی مثال اس آدمی جیسی ہے جو اپنی چادر کو ایک کونے سے پکڑے ہوئے ہے لیکن اپنے اوپر اوڑھتا نہیں ہے. اب یہ چادر اس کو گرمی سے بچا سکتی ہے نہ سردی سے محفوظ رکھ سکتی ہے. تو شکر صرف زبان سے نہیں کرنا بلکہ دل سے بھی کرنا ہے, اپنے باقی سارے اعضاء سے شکر ادا کرنا ہے, اور وہ ساری نعمتیں جو رب نے ہمیں دی ہیں انہیں ان کاموں میں استعمال کرنا ہے جس کاموں کے لیے پروردگار نے دی ہیں. تو یہی شکر ہے. اللہ ہمیں شکر گزار بندوں میں شامل کر لے, ہمیں شکر گزار بیوی بننا سکھا دے. اللہ اللہ تعالیٰ فرماتے ہیں اور اگر کفرانے نعمت کرو گے تو میری سزا بہت سخت ہے. اور موسیٰ نے کہا اگر تم کفر کرو اور زمین کے سارے رہنے والے بھی کافر ہو جائیں تو اللہ بے نیاز اور اپنی ذات میں آپ محمود ہے. یعنی یہ شکر کی ضرورت اللہ کو نہیں ہے, اللہ کی قدرت یا اللہ کی بادشاہت تمہارے شکر سے, میرے اور آپ کے شکر سے بھر نہیں جائے گی, اس کی ضرورت تو مجھے اور آپ کو ہے. کیا تمہیں ان قوموں کے حالات نہیں پہنچے جو تم سے پہلے گزر چکی ہیں, قوم نوح, عاد اور ثمود اور ان کے بعد آنے والی بہت سی قومیں جن کا شمار اللہ ہی کو معلوم ہے, ان کے رسول جب ان کے پاس صاف صاف باتیں اور کھلی کھلی نشانیاں لیے ہوئے آئے تو انہوں نے اپنے منہ میں ہاتھ دبا لیے اور کہا جس پیغام کے ساتھ تم بھیجے گئے ہو ہم اس کو نہیں مانتے, اور جس چیز کی تم ہمیں دعوت دیتے ہو اس کی طرف سے ہم سخت خلجان آمیز شک میں پڑے ہوئے ہیں. ان کے رسولوں نے کہا کیا خدا کے بارے میں شک ہے جو آسمان اور زمین کا خالق ہے؟ وہ تمہیں بلا رہا ہے تاکہ تمہارے قصور معاف کرے اور تم کو ایک مدت مقرر تک مہلت دے. انہوں نے جواب دیا तुम कुछ नहीं हो मगर वैसे ही इंसान जैसे हम हैं। तुम हमें इन हस्तियों की बंदगी से रोकना चाहते हो जिनकी बंदगी बाप दादा से होती चली आ रही है। अच्छा तो लाओ कोई सरी सनद। इनके रसूलों ने इनसे कहा, वाकई हम कुछ नहीं हैं मगर तुम ही जैसे इंसान, लेकिन अल्लाह अपने बंदों में से जिसको चाहता है नवाजता है, और ये हमारे अख्तियार में नहीं है कि तुम्हें कोई सनद ला दें। सनद तो अल्लाह ही के इज़न से आ सकती है, और अल्लाह ही पर अहले ईमान को भरोसा करना चाहिए। और हम क्यों ना अल्लाह पर भरोसा करें जबकि हमारी जिंदगी की राहों में उसने हमारी रहनुमाई की है। जो अजियतें तुम लोग हमें दे रहे हो उन पर हम सब्र करेंगे, और भरोसा करने वालों का भरोसा अल्लाह ही पर होना चाहिए। शुक्र है रब का कि उसने हमारी रहनुमाई की, वरना हम कहाँ होते। आखिरकार मुनकरीन ने अपने रसूलों से कह दिया कि या तो तुम्हें हमारी मिल्लत में वापस आना होगा वरना हम तुम्हें अपने मुल्क से निकाल देंगे। ये हर दौर में मुखालिफीन जब दलाइल के सामने बेबस हो जाते हैं तो धमकियों पर उतर आते हैं, और ये धमकी देते हैं कि या तो तुम हमारी बात मान जाओ, हमारे दीन में वापस आ जाओ, या तुम्हें हम मुल्क से निकाल देंगे। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम पर भी जब वही नाजिल हुई, पहली वही, तो अब घबराए हुए घर तशरीफ लाए तो हजरत खदीजा उन्हें अपने चचाजाद भाई वरका बिन नौफल के पास ले गई। और जब वरका बिन नौफल ने ये वाकया सुना तो उन्होंने कहा कि ये तो वही फरिश्ता है जो मूसा पर नाजिल हुआ, और साथ ही कहने लगे, काश मैं उस वक्त तक जिंदा रहता जब तेरी कौम तुझे यहाँ से निकाल देगी, और मैं उस वक्त तेरी कुछ मदद कर सकता। आप सल्लल्लाहु अलैहि वसल्लम ने हैरत से पूछा, क्या मेरी कौम मुझे निकाल देगी? तो उन्होंने फरमाया कि हाँ, क्योंकि जिस नबी ने भी ऐसी दावत पेश की उसकी कौम उसे निकालती ही चली आई है। और वाकई एक वक्त आया कि जब आपकी कौम ने भी आपको वतन से निकलने पे मजबूर कर दिया। कैसी कैसी मुश्किलात से ही अंबिया ने हम तक दीन का पैगाम पहुंचाने के लिए। अल्लाह हमें इस दीन की और अपने नबियों की मेहनतों की कदर करने वाला बना दे। तब उनके रब ने उन पर वही भेजी कि हम इन जालिमों को हलाक कर देंगे और उनके बाद तुम्हें जमीन में आबाद करेंगे। ये इनाम है उसका जो मेरे हजूर जवाबदेही का खौफ रखता हो और मेरी वईद से डरता हो। उन्होंने फैसला चाहा था तो यूं उनका फैसला हुआ, और हर जब्बार दुश्मन हक ने मुंह की खाई। फिर इसके बाद आगे उसके लिए जहन्नुम है, वहां उसे कच लहू का सा पानी पीने को दिया जाएगा जिसे वो जबरदस्ती हलक से उतारने की कोशिश करेगा और मुश्किल ही से उतार सकेगा। अफतारी के ठंडे मीठे रंग बिरंगे मशरूब को जहन में लाएं, और जहन्नुम के इस मशरूब को जहन में लाएं जिसके बारे में प्यारे नबी फरमाते हैं कि वो पीप का पानी करीब किया जाएगा तो वो नाक भू चढ़ाएगा, और जब वो इसके करीब होगा तो उसके चेहरे को झुलस देगा। इतना गर्म होगा कि उसका करीब होना ही चेहरे को झुलस देगा, और जब वो इसे पिएगा तो उसकी आंतें कट कर दुबर से निकल पड़ेंगी। अल्लाहुम्मा जिन्ना मिनन नार, अल्लाहुम्मा जिन्ना मिनन नार, अल्लाहुम्मा जिन्ना मिनन नार। ये जहन्नुम किसके लिए है? आप फरमाते हैं, कयामत के दिन जहन्नुम को लाया जाएगा। वो तमाम मखलूक को निदा करके कहेगी, मैं हर एक सरकश जिद्दी के लिए मुकरर की गई हूँ। तो अल्लाह हमें मुती फरमान बना ले। मौत हर तरफ से उस पर छाई रहेगी मगर वो मरने ना पाएगा, और आगे एक सख्त अजाब उसकी जान का लागू रहेगा। मौत तो पहले ही मेंढे की शक्ल में लाकर अल्लाह ताला ने जिबा कर दी होगी, लिहाजा मौत को वो पुकारेगा लेकिन मरने नहीं पाएगा। जिन लोगों ने अपने रब से कुफर किया है उनके अमाल की मिसाल उस राख की सी है जिसे एक तूफानी दिन की आंधी ने उड़ा दिया हो। वो अपने किए का कुछ भी फल ना पा सकेंगे। यही पल्ले दर्जे की गुमगुश्तगी है। यानी वो लोग जो काफिर हैं, दुनिया में उनकी नेकियां, उनके सोशल वेलफेयर के काम, उनकी सखावत, जिस तरह से राख फूंक से उड़ जाती है इस तरह उनकी नेकियां जो हैं वो उड़ा दी जाएंगी। प्यारे नबी फरमाते हैं, अल्लाह ताला मोमिन पर उसके नेकी के सिलसिले में जरा भी जुल्म नहीं करेगा। इसके लिए नेकी का बदला दुनिया में भी दिया जाएगा और आखरत में भी। और काफिर ने जो नेक अमल किए होंगे उसको उसका बदला दुनिया में दे दिया जाएगा, यहाँ तक कि जब वो आखरत में पहुंचेगा तो कोई नेकी नहीं होगी जिसका उसको सिला दिया जाए। अल्लाह हमारी नेकियों का दुनिया में भी हमें सिला दे और आखरत में भी। अल्लाह आखरत में महरूम ना करे। क्या तुम देखते नहीं हो कि अल्लाह ने आसमानों जमीन की तख्लीक को हक पर कायम किया है? वो चाहे तो तुम लोगों को ले जाए और एक नई खलकत तुम्हारी जगह ले आए, ऐसा करना इस पर कुछ भी दुश्वार नहीं, और ये लोग जब इकट्ठे अल्लाह के सामने बेनकाब होंगे, व बरजू लिल्लाही जमीआ, सोचे अल्लाह का सामना कैसे करेंगे, इतने गुनाहों के साथ और टूटी फूटी नेकियों के साथ अल्लाह के सामने कैसे खड़े होंगे। तो उस वक्त इनमें से जो दुनिया में कमजोर थे, वो उन लोगों से जो बड़े बने हुए थे कहेंगे, दुनिया में हम तुम्हारे ताबे थे, अब क्या तुम अल्लाह के अजाब से हमको बचाने के लिए कुछ भी कर सकते हो? वो जवाब देंगे, अगर अल्लाह ने हमें निजात की कोई राह दिखाई होती तो हम जरूर तुम्हें भी दिखा देते। अब तो यकसा है, ख्वाह हम जजा फजा करें या सबर, बहरहाल हमारे बचने की कोई सूरत नहीं। और जब फैसला चुका दिया जाएगा तो शैतान कहेगा, अब यहाँ से शैतान की तकरीर सुनिए, क्या कहता है? हकीकत ये है कि अल्लाह ने जो वादे तुमसे किए थे वो सब सच्चे थे। दुनिया का सबसे झूठा फर्द ये कह रहा है कि अल्लाह के वादे सच्चे थे, और मैंने जितने वादे किए उनमें से कोई भी पूरा ना किया। मेरा तुम पर कोई जोर तो था नहीं, मैंने इसके सिवा कुछ नहीं किया कि अपने रास्ते की तरफ तुम्हें दावत दी, और तुमने मेरी दावत पर लब्बैक कहा, यानी मैंने तो सिर्फ तुम्हें इनवाइट किया था, मजबूर तो नहीं किया था। और हर गुना शैतान का दावतनामा है, या कबूल कर ले या रद्द कर दे, ये मेरा और आपका फैसला है। शैतान कहता है, अब मुझे मलामत ना करो, अपने आप ही को मलामत करो, यहाँ ना मैं तुम्हारी फरियाद रसी कर सकता हूँ ना तुम मेरी। इससे पहले जो तुमने मुझे खुदाई में शरीक बना रखा था, मैं इससे बरी जिम्मा हूँ। हमने कब खुदाई में शरीक बना रखा था शैतान को? कब सजदा किया था शैतान के आगे? माज अल्लाह, जब अल्लाह का हुक्म छोड़कर शैतान का हुक्म माना तो उसे गोया खुदाई में शरीक बना लिया। अल्लाह हमें इस शिर्क से अपनी पनाह में रखे, ऐसे जालिमों के लिए तो दर्दनाक सजा यकीनी है। बखलाफ इसके जो लोग दुनिया में ईमान लाए हैं और जिन्होंने नेक अमल किए हैं, वो ऐसे बागों में दाखिल किए जाएंगे जिनके नीचे नहरें बहती होंगी, वहां वो अपने रब के इज़न से हमेशा रहेंगे, और वहां उनका इस्तकबाल सलामती की मुबारकबाद से होगा। अल्लाह, ये जितने लोग शोक शोक से तेरा कुरान सुनते हैं, इन सबको जन्नत में दाखिल कर दे, इस प्यारी जन्नत में दाखिल कर दे हमेशा हमेशा के लिए, और वहां उनका इस्तकबाल सलामती की मुबारकबाद से होगा। क्या तुम देखते नहीं हो कि अल्लाह ने कलमा तैयबा को किस चीज से मिसाल दी है? इसकी मिसाल ऐसी है जैसे एक अच्छी जात का दरख्त, जिसकी जड़ जमीन में गहरी जमी हुई है और शाखें आसमान तक पहुंची हुई हैं, और हर आन वो अपने रब के हुक्म से अपने फल दे रहा है। ये मिसालें अल्लाह इसलिए देता है कि लोग इनसे सबक लें। तो यहाँ पाकीज़ा बात कलमाए तैयबा की मिसाल एक अच्छे दरख्त की दी है अल्लाह ताला ने। जमीन कौन सी है? मोमिन का दिल। और बीज क्या है? अल्लाह की मोहब्बत। और पानी क्या है? अल्लाह की वही इल्मे हदायत। और पौधे को पनपने के लिए उम्दा बीज, जरखेज जमीन, उम्दा खाद, पानी और सूरज की रोशनी चाहिए होती है। और फिर जब ये कलमाए तैयबा का ये पाकीज़ा दरख्त निकलता है तो ये कैसा होता है? इसकी जड़ें मजबूत गहरी होती हैं, यानी अकीदा मजबूत होता है, और इसकी शाखें आसमान पर फैली हुई होती हैं। इखलाक, इबादात, मामलात, हकुकुल इबाद, सदका और खैरात। और हम देखते हैं कि पौधा जब तनावर दरख्त बनता है तो माहौल को भी खूबसूरत बना देता है, धूप में छांव देता है, ऑक्सीजन मुहैया करता है, अपने फलों से सबकी भूख मिटाता है, खुशबू देता है, लोग पत्थर मारते हैं ये फल देता है, लोग काट लेते हैं तो उस इमारतों में फर्नीचर में काम देता है, आजी इतनी के जमीन में दबा हुआ किरदार ऐसा कि बुलंदियां आसमान को छू रही हैं। यही मोमिन की मिसाल है, कलमा तैयबा की मिसाल है। अल्लाह हमें ऐसा पाकीजा दरख्त बना दे। और कलमा खबीसा की मिसाल एक बदजात दरख्त की सी है जो जमीन की सतह से उखाड़ फेंका जाता है, उसके लिए कोई इस्तेहकाम नहीं। अब ये बदजात दरख्त कौन सा है? ये बुरा कलिमा कौन सा है? और ये कैसा है? झाड़ झंकार, न फल न फूल, न साया न गिजा, हाथ लगाएं तो हाथ जख्मी हो जाएं, चखे तो मुंह का जायका कड़वा हो जाए, पास बैठे तो बदबू, और ये दरख्त जब तक कायम रहता है कड़वे कसीले जहरीले फल देता रहता है, और कमजोर इतना कि हादसे का एक झटका इसे जड़ से उखाड़ फेंकता है। अल्लाह हमें अपने इस कलमाए तैयबा पर और पाकीज़ा दीन पर मजबूत हो जाने और जम जाने की तौफीक दे, इस पर फख्र करने वाले हों। اللہ ایمان لانے والوں کو ایک قول ثابت کی بنیاد پر دنیا اور آخرت دونوں میں ثبات عطا کرتا ہے، اور اللہ ظالموں کو بھٹکا دیتا ہے۔ اللہ کو اختیار ہے جو چاہے کرے۔ یہاں اللہ تعالیٰ نے قول ثابت کا ذکر کیا ہے کہ مومن کو قول ثابت دنیا میں بھی ثابت قدمی عطا کرتا ہے اور آخرت میں بھی۔ اور آخرت کا سب سے پہلا مرحلہ کون سا ہے؟ قبر کی منزل سب سے پہلی منزل ہے۔ اور کس طرح سے یہ کلمہ طیبہ ہمیں قبر میں ثبات دیتا ہے؟ پیارے نبی فرماتے ہیں، جب آدمی اپنی قبر میں رکھا جاتا ہے اور اس کے ساتھی واپس لوٹتے ہیں اور وہ بلا شبہ ان کے جوتوں کی آواز سنتا ہے، اس وقت اس کے پاس دو فرشتے آتے ہیں جو اسے اٹھا کر بٹھا دیتے ہیں اور کہتے ہیں، ما علمک بہذا الرجل، تم اس شخص کے بارے میں کیا جانتے ہو؟ یعنی نبی صلی اللہ علیہ وسلم کے بارے میں پوچھتے ہیں۔ اگر وہ ایمان والا ہوتا ہے تو کہتا ہے، لا الہ الا اللہ محمد رسول اللہ۔ پھر اس سے کہا جاتا ہے کہ تو دوزخ میں اپنا ٹھکانہ دیکھ لے، اللہ نے اس کے بدلے تجھ کو جنت میں ٹھکانہ دیا۔ تو وہ دونوں ٹھکانوں کو ایک ساتھ دیکھے گا۔ اور اگر وہ منافق یا کافر ہے تو اس سے پوچھا جاتا ہے کہ تو اس شخص کے بارے میں کیا جانتا ہے؟ تو وہ کہتا ہے، لا ادری لا ادری، میں نہیں جانتا میں نہیں جانتا، میں تو وہی کچھ کہہ دیتا تھا جو لوگ کہتے تھے۔ پھر لوہے کے ہنٹروں سے ایسی مار پڑتی ہے اسے کہ وہ بلبلا اٹھتا ہے، اور اس کی یہ چیخ اور پکار جن اور انسانوں کے سوا تمام چیزیں سنتی ہیں۔ اور فرشتے اسے کہتے ہیں، لا دریتا ولا تلیتا، نہ تو نے خود سمجھا اور نہ تو نے کسی سمجھنے والے کی پیروی ہی کی۔ تو اللہ سے دعا کریں، اللہ اس کلمہ طیبہ، اس قول ثابت کی بنیاد پر ہمیں دنیا کی زندگی میں بھی ایمان پر استقامت دے، اور قبر میں بھی ہمیں ایمان پر جمنے والا بنا دے۔ منکر نکیر کے سوالوں کے جواب میں اللہ تعالیٰ ہمیں درست جواب دینے کی توفیق دے دے۔ تم نے دیکھا ان لوگوں کو جنہوں نے اللہ کی نعمت پائی اور اسے کفرانے نعمت سے بدل ڈالا، اور اپنے ساتھ اپنی قوم کو بھی ہلاکت کے گھر میں جھونک دیا، یعنی جہنم، جس میں وہ جھلسے جائیں گے اور وہ بدترین جائے قرار ہے۔ اور اللہ کے کچھ ہمسر تجویز کر لیے تاکہ وہ انہیں اللہ کے رستے سے بھٹکا دیں۔ ان سے کہو، اچھا مزے کر لو، آخرکار تمہیں پلٹ کر جانا دوزخی میں ہے۔ اے نبی صلی اللہ علیہ وسلم، میرے جو بندے ایمان لائے ہیں ان سے کہہ دو کہ نماز قائم کریں، اور جو کچھ ہم نے ان کو دیا ہے اس میں سے کھلے اور چھپے خرچ کریں، قبل اس کے کہ وہ دن آئے جس میں نہ خرید و فروخت ہوگی اور نہ دوست نوازی ہو سکے گی۔ اللہ وہی تو ہے جس نے زمین اور آسمانوں کو پیدا کیا اور آسمان سے پانی برسایا، پھر اس کے ذریعے سے تمہاری رزق رسانی کے لیے طرح طرح کے پھل پیدا کیے، جس نے کشتی کو تمہارے لیے مسخر کیا کہ سمندر میں اس کے حکم سے چلے، اور دریاؤں کو تمہارے لیے مسخر کیا، جس نے سورج اور چاند کو تمہارے لیے مسخر کیا کہ لگاتار چلے جا رہے ہیں، اور رات اور دن کو تمہارے لیے مسخر کیا، جس نے وہ سب کچھ تمہیں دیا جو تم نے مانگا۔ اگر تم اللہ کی نعمتوں کا شمار کرنا چاہو تو نہیں کر سکتے۔ وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، یہاں اللہ تعالیٰ نے ایک نعمت کا کہا ہے، ایک نعمت بھی شمار کرنا چاہو تو تم نہیں کر سکتے۔ ایک نعمت مجھے اور آپ کو ملی ہے، سانس لینا۔ بتائیے ذرا شمار کر کے کہ کتنی دفعہ لیا ہے، کر سکتے ہیں شمار؟ ایک نعمت اللہ نے مجھے ہاتھ دیے ہیں، میں شمار کر کے بتاؤں کہ اس ہاتھ سے میں نے جب سے میں اس دنیا میں آئی ہوں کتنی دفعہ فائدہ اٹھایا ہے؟ لا تحصوها، تم ایک نعمت کو بھی شمار کرنا چاہو تو نہیں کر سکتے۔ اللہ، ہم تیرا شکر ادا کرتے ہیں۔ حقیقت یہ ہے کہ انسان بڑا ہی بے انصاف اور ناشکرا ہے۔ یاد کرو وہ وقت جب ابراہیم علیہ السلام نے دعا کی تھی۔ یہاں اپنی دعاؤں کو بھی ہم چیک کر لیں، ہم اللہ سے کیا مانگتے ہیں اور اللہ کے پیارے اپنے رب سے کیا مانگتے ہیں۔ پروردگار، اس شہر کو امن کا شہر بنا۔ سب سے پہلی دعا جو حضرت ابراہیم نے کی، امن کی دعا کی۔ امن ایک بہت بڑی نعمت ہے، اور خوف بہت بڑی آزمائش ہے۔ امام رازی فرماتے ہیں، ایک عالم سے پوچھا گیا، اگر آپ کو بیماری اور خوف میں سے ایک کے انتخاب پر مجبور کیا جائے تو آپ کیا اختیار کریں گے؟ انہوں نے فرمایا، میں بیماری کو اختیار کروں گا، کہ اس میں آدمی کھا پی اور سو تو سکتا ہے، خوف میں اس سے بھی محروم ہو جاتا ہے۔ اور ہم ایک بکری کا تصور کریں جس کی ٹانگ ٹوٹ جائے، وہ کھاتی پیتی رہے گی، سو بھی جائے گی، مگر ایک تندرست بکری جس کے سامنے بھیڑیا ہو، وہ نہ کھا سکے گی، نہ پی سکے گی اور نہ آرام کر سکے گی، حتیٰ کہ نوبت موت تک بھی پہنچ سکتی ہے۔ अमन अल्लाह की बहुत बड़ी नेमत है और मुझे और मेरी औलाद को बुत परस्ती से बचा। परवरदिगार, इन बुतों ने बहुतों को गुमराही में डाला है, मुमकिन है मेरी औलाद को भी गुमराह करें। आप देखें, यहाँ पर हजरत इब्राहिम को कोई नाज नहीं है, ना अपने ऊपर ना अपनी औलाद के ऊपर, कि मैं तो बुराई कर ही नहीं सकता, शेर ये तो हो ही नहीं सकता और मेरी औलाद तो बुरी हो ही नहीं सकती, वो ये गलत काम कर ही नहीं सकती। अल्लाह के सामने आजी बेबसी का इजहार करते हैं कि परवरदिगार तू हमें इस गंदगी से बचा, बुत परस्ती से बचा, और फरमाते हैं जो मेरे तरीके पर चले वो मेरा है और जो मेरे खिलाफ तरीका इख्तियार करे तो यकीनन तो दरगुजर करने वाला मेहरबान है। परवरदिगार, मैंने एक बेआबो गया वादी में अपनी औलाद के एक हिस्से को तेरे मोहतरम घर के पास ला बसाया है। ये दुआ हजरत इब्राहिम ने कब मांगी थी? इब्ने अब्बास कहते हैं, हजरत इब्राहिम ने हजरत हाजरा को और हजरत इस्माइल को मक्का के सहरा में एक दरख्त के तले बिठा दिया और इस वक्त ना वहाँ कोई आदमी था ना ही पानी था, और आपने उन्हें एक थैला खजूर का और एक मशकीजा पानी का देकर चले आए। हजरत हाजरा उनके पीछे आई और पूछा, इब्राहिम हमें ऐसी वादी में छोड़कर कहाँ जा रहे हैं जहाँ ना कोई आदमी है और ना पानी है? हजरत हाजरा ने कई बार ये बात पूछी मगर इब्राहिम अलैहिस्सलाम ने मुड़ कर ना देखा। फिर कहने लगी कि अल्लाह ने आपको ऐसा हुक्म दिया है? हजरत इब्राहिम ने कहा हाँ। फिर कहने लगी अच्छा, फिर अल्लाह हमें जाया नहीं करेगा। फिर वापस आ गईं। इब्राहिम अलैहिस्सलाम वहां से चलकर जब उस टीले पर पहुंचे जहां से उन्हें देख नहीं सकते थे तो बैतुल्लाह की तरफ मुंह करके अपने हाथ उठाकर इन कलिमात के साथ दुआ की कि ए अल्लाह, मैंने अपनी औलाद के एक हिस्से को तेरे मोहतरम घर के पास ला बसाया है। परवरदिगार, ये मैंने इसलिए किया है कि ये लोग यहाँ नमाज कायम करें, यानी अपनी औलाद को बुत परस्ती से, शिर्क से बचाने के लिए एक पाकीजा माहौल में लाकर बसाया, उस गुनाहों के माहौल से, शिर्क के माहौल से निकाल कर उन्हें यहाँ लेकर आए। वो यहाँ कोई सहूलतें नहीं थी लेकिन अल्लाह का घर था, अल्लाह की बंदगी थी, तो नेकी पर कायम रहने के लिए अच्छा माहौल कितना जरूरी है। फरमाते हैं, लिहाजा तू लोगों के दिलों को इनका मुश्ताक बना और इन्हें खाने को फल दे, शायद के ये शुक्र गुजार बने। परवरदिगार, तू जानता है जो कुछ हम छुपाते हैं और जो कुछ हम जाहिर करते हैं। आप सोचें, हजरत इब्राहिम अलैहिस्सलाम ने इस बेआबो गया वादी में अल्लाह पर तवक्कल करके अपने महबूब तरीन बेटे को और महबूब तरीन बीवी को छोड़कर गए। अल्लाह ने इस तवक्कल की बिना पर भर भर के फल दिया। खौफ में छोड़ा था, तन्हाई में छोड़ा था, बेसरो सामानी में छोड़ा था, रहती दुनिया तक अल्लाह ताला ने अमन अता कर दिया। रिस्क की तंगी में छोड़ा था, पानी की एक छागल और चंद खजूरें, अल्लाह ने रिस्क की बरसात बरसा दी, ना खत्म होने वाला आबे जमजम बहा दिया। कैसा तवक्कल है, कैसा सिला है जो अल्लाह ताला ने तवक्कल का दिया। और वाकई अल्लाह से कुछ भी छुपावा नहीं है, न जमीन में न आसमानों में। शुक्र है उस खुदा का जिसने मुझे इस बुढ़ापे में इस्माइल और इसहाक जैसे बेटे दिए। अल्लाह बे औलादों को इस्माइल और इसहाक जैसे फर्जंद अता फरमा, और परवरदिगार जिनको तूने औलाद से नवाजा है उन्हें इस्माइल और इसहाक जैसा बना दे। हकीकत यह है कि मेरा रब जरूर सुनता है। ऐ मेरे परवरदिगार, मुझे नमाज कायम करने वाला बना और मेरी औलाद में से भी ऐसे लोग उठा जो ये काम करें। परवरदिगार मेरी दुआ कबूल कर। परवरदिगार मुझे और मेरे वालदैन को और सब ईमान लाने वालों को उस दिन माफ कर दीजियो जबकि हिसाब कायम होगा। सूरह इब्राहिम की ये आखिरी आयात बहुत खौफ दिलाने वाली है। अल्लाह इस खौफ से हमारा अमल दुरुस्त कर दे। अब ये जालिम लोग जो कुछ कर रहे हैं अल्लाह को तुम इसे गाफिल ना समझो, अल्लाह तो इन्हें टाल रहा है उस दिन के लिए जब हाल ये होगा कि आंखें फटी की फटी रह गई हैं, सर उठाए भागे चले जा रहे हैं, नजरें ऊपर जमी हैं और दिल उड़े जाते हैं। ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, उस दिन से तुम इन्हें डराओ जबकि अजाब इन्हें आ लेगा। उस वक्त ये जालिम कहेंगे कि ऐ हमारे रब, हमें थोड़ी सी मोहलत और दे दे, हम तेरी दावत पर लबैक कहें और रसूलों की पैरवी करें। मगर उन्हें साफ जवाब दे दिया जाएगा, क्या तुम वही लोग नहीं हो जो इससे पहले कसमें खा खा कर कहते थे कि हम पर तो कभी जवाल आना ही नहीं? हालांकि तुम इन कौमों की बस्तियों में रह बस चुके थे जिन्होंने अपने ऊपर आप जुल्म किया था और देख चुके थे कि हमने उनके साथ क्या सलूक किया, और उनकी मिसालें दे दे कर हम तुम्हें समझा भी चुके थे उन्होंने अपनी सारी ही चालें चल देखी, मगर उनकी हर चाल का तोड़ अल्लाह के पास था। अगरचे उनकी चालें ऐसी गजब की थीं कि पहाड़ उनसे टल जाएं। बस ऐ नबी सल्लल्लाहु अलैहि वसल्लम, तुम हरगिज ये गुमान ना करो कि अल्लाह कभी अपने रसूलों से किए हुए वादों के खिलाफ करेगा। अल्लाह जबरदस्त है और इंतकाम लेने वाला है। डराओ इन्हें उस दिन से जबकि जमीन और आसमान बदल कर कुछ से कुछ कर दिए जाएंगे और सब के सब अल्लाह वाहिद कहार के सामने बेनकाब हाजिर हो जाएंगे। उस रोज तुम मुजरिमों को देखोगे कि जंजीरों में हाथ पांव जकड़े होंगे, तारकोल के लिबास पहने हुए होंगे और आग के शोले उनके चेहरों पर छाए जा रहे होंगे। ये इसलिए होगा कि अल्लाह हर मुतनफ्फस को उसके किए का बदला दे। अल्लाह को हिसाब लेते कुछ देर नहीं लगती। ये एक पैगाम है सब इंसानों के लिए और ये भेजा गया है इसलिए कि उनको इसके जरिए खबरदार कर दिया जाए और वो जान लें कि हकीकत में खुदा बस एक ही है और जो अकल रखते हैं वो होश में आ जाएं। रब्बना तकब्बल मिन्ना इन्नका अंत समीउल अलीम व तुब अलैना इन्नका अंत तवाबुर रहीम व सल्लल्लाहु तआला अला रसूलि खैरि खल्क़िही मुहम्मद व अला आलिही व असहाबिही अजमईन बिरहमतिका या अरहमुर राहिमीन। परवरदिगार तुझसे दुआ करते हैं, ए अल्लाह तूने हजरत यूसुफ को कुएं से निकाला, परवरदिगार तू हमें भी इस मुसीबत से निजात दे। ए मेरे प्यारे परवरदिगार, तू हमें और हमारी औलादों की हया और इज्जत की हिफाजत फरमा। परवरदिगार दियारे गैर में जिनकी औलादे हैं, जिनके प्यारे हैं, परवरदिगार गैर इस्लामी माहौल में अल्लाह तू इनकी हिफाजत फरमा। फातिर समावाती वल अर्द अंत वली फिर दुनिया वल आखिरा तवफ्फनी मुस्लिम वअल्हिकनी बिस्सालिहीन। परवरदिगार इस दुनिया में भी और आखरत में भी तू ही हमारा सरपरस्त है। या अल्लाह इस्लाम की हालत में मौत दे और सालिहीन के साथ मिला। परवरदिगार तू हमें हजरत यूसुफ जैसे सालेह मरान अता फरमा। अल्लाहु अल्लाहु रब्बी वला उशरिकु बिही शैआ। परवरदिगार आप ही हमारे रब हैं, हम आपके साथ किसी को शरीक नहीं ठहराते। ए अल्लाह तू हमें अपने रजिस्टर में मौहिद लिख ले। या अल्लाह तू हमें लोगों को नफा देने वाला बना। ए अल्लाह तू हमें अपनी इबादत में कुरान पढ़ने में नमाज पढ़ने में लज्जत दे दे, चाशनी दे दे। परवरदिगार तेरी इबादत करने में मजा आए। या अल्लाह तू हमें तारीकियों से निकाल। अंधेरों में हमने बहुत ठोकरें खा ली परवरदिगार, तो अब इस कुरान की रोशनी से हमारी जिंदगियों को रोशन कर दे। मेरे मौला शैतान की चालों को समझने वाला बना दे। या अल्लाह तू हमें कब्र में कलमा ला इलाहा इल्लल्लाह की बदौलत ईमान पर जमे रहने वाला बना दे। या अल्लाह तू इस बीमारी से इंसानियत को अमन दे, इस दुनिया को अमन दे। परवरदिगार तू हमारी औलादों को हमारे लिए सदका जारिया बना दे, हमें अपने वालदेन के लिए सदका जारिया बना दे। या अल्लाह हम आपसे आपकी दोजख से पनाह चाहते हैं, हमें पनाह अता फरमा। या अल्लाह हम आपसे आपकी जन्नत का सवाल करते हैं, हमें जन्नत अता फरमा। या रब्बुल आलमीन जो कुछ आज पढ़ा है इसको कबूल फरमा। या रब्बे रहीम जहाँ कहीं पढ़ने में पढ़ाने में आयत पढ़ने में हदीस पढ़ने में तफसीर करने में मेरे मौला जहाँ से मुझसे गलती हुई है मुझे माफ़ फरमा। या अल्लाह उसको मेरे नामया माल से और लोगों के जहनों से मिटा दे। या अल्लाह और हम सब की इस्लाह फरमा दे। आमीन या रब्बल आलमीन सल्लल्लाहु तआला अला रसूलि खैरि खल्क़िही मुहम्मद व अला आलिही व सहाबी अजमईन बिरहमतिका या अरहमुर राहिमीन।